Naomi saying, "Dhan sambandhi ra garibi ko bishay ma chai adhyayan garna laireko chu." जुन ज्यादै महत्वपूर्ण विषय हो त्यसैले परमेश्वरले यस बारेमा धेरै चर्चा गर्नुभएको छ, हामीलाई अर्थीहरू दिनुभएको छ, चेतावनीहरू दिनुभएको छ। हितोपदेश 3 अध्यायमा चाहिँ एउटा ज्यादै रोचक प्रार्थना छ, 30 अध्यायको 7 पदबाट, "तपाईँबाट मैले दुईटा कुरा मागेको छु" उसले भन्छ, "म मर्नुभन्दा पहिले यी कुराहरू मलाई दिन इन्कार नगर्नुहोस्। अनि 8 पदमा धोका र झुट मबाट टाढो हटाइदिनुहोस्। त्यसपछि उसले भन्छ, मलाई गरिबी नदिनुहोस् न धन सम्पत्ति नै, मलाई मेरा निम्ति ठहराइएको भोजन दिनुहोस्, नत्र म प्रशस्त भएर तपाईँलाई इन्कार गर्नुला र भन्नुला, परमप्रभु को हो र, अथवा गरिब भएर म चोर्ला र मेरा परमेश्वरको नाम व्यर्थमा लिउँला। यो प्रार्थना चाहिँ एउटा बुद्धि भएको व्यक्तिले प्रार्थना गरेको देखिन्छ। प्राय मानिस कसले मलाई चाहिँ धन सम्पत्ति नदिनुहोस् भनेर प्रार्थना गर्छ। यो व्यक्तिले चाहिँ भन्छ, मलाई गरिबी पनि नदिनुहोस् तर मलाई धन सम्पत्ति पनि नदिनुहोस्, मलाई ठिक्क गरिदिनुहोस्, मलाई ठहराएको भोजन दिनुहोस्। गरिबी भनेको चाहिँ अभाव हुनु भन्ने शब्दबाट आउँछ, अनि चाहिएकै भोजन वस्त्र इत्यादि नहुनु गरिबी। तर उसले के भन्छ भने, मलाई चाहिँ ठहराइएको अर्थात् जे उचित छ, किन परमेश्वरलाई थाहा छ नि त, उहाँले यत्रो संसार रच्नुभयो, उहाँलाई एकदम थाहा छ ठिक ठिक कुन चिज कहाँ राख्ने, कसरी राख्ने, कसको रचना कसरी गर्ने, कसलाई के दिने नदिने। अनि त्यसैले उसले भन्छ, तपाईँको योजना अनुसार, तपाईँको बुद्धि अनुसार, तपाईँले जे उचित देख्नुहुन्छ, मेरो बनोट तपाईँलाई थाहा छ, त्यसैले म चाहिँ त्यो दिनुहोस् भनेर म माग्छु। अनि उसलाई यो के खतरा थाहा रहेछ भनेर भने चाहिँ, प्रशस्त भए चाहिँ नत्र म प्रशस्त भएर तपाईँलाई इन्कार गरौँला, अर्थात् म चाहिँ असत्यतिर लागौँला, यो बोलीमा असत्य, जस्तो कि इजरायलीहरूलाई भनेको थियो, जब तिमीहरू चाहिँ प्रतिज्ञाको देशभित्र पस्नेछौ व्यवस्था 8 अध्याय, तब चाहिँ एकदम होसियार, किनभने यो सब प्रशस्त पाएर चाहिँ तिमीहरूले यस्तो भन्न थालोला, है यो हाम्रै पौरखले हाम्रै बलले पाएको हो भनेर ठानोला। छ नि अहिले इजरायल त्यस्तै अवस्थामा छ, उनीहरूले भन्छ हामी एकदमै शक्तिशाली छौँ, एकदम बुद्धिमानी छौँ, हाम्रो थुप्रो के भन्छ त्यसलाई नोबेल प्राइज पाए, अनि छन् पनि उनीहरूको त्यस्तो वैज्ञानिकहरू, तर उनीहरू चाहिँ पुरै उनीहरू त्यही सोच, अनि यो व्यक्तिले चाहिँ त्यस्तो होला भन्ने थाहा छ, मेरो पाप स्वभावको झुकाव, त्यसैले मलाई चाहिँ मेरो यदि सम्पत्तिले मलाई श्राप दिने हो भने मलाई नदिनुहोस्, त्यसैले म भन्नुला परमप्रभु को हो, अथवा गरिब भएर अर्कोतिर पनि खतरा छ, सोनुला र मेरो परमेश्वरको नाम व्यर्थमा लिउँला। त्यसले यस सम्बन्धीमा चाहिँ हामीले पहिला हेर्नु लागेको कुरो चाहिँ बुधाहरूमा चाहिँ केमा हामी भरोसा गर्ने त, हाम्रो भरोसा केमा हुनुपर्छ। एक्चुली हितोपदेश 11 28 पद यो भरोसाको कुरालाई हामीले विचार गरौँ, भर पर्नु, आड लिनु, त्यसैमा ढुक्क बस्न, केमा 11:28 पदमा, जसले आफ्नो धन सम्पत्तिमा भरोसा राख्छ त्यो लुट्नेछ। परमेश्वरले अचुक तरिकाले चाहिँ यहाँ बोल्दै हुन्छ, तर धर्मी जनहरू छन् पालुवा चाहिँ मौलाउने छन्, अनि यो धर्मी जन भनेको चाहिँ ठिक काम गर्ने भनेको, अस्ति हामीले शनिबार अध्ययन गरेको थियौँ, पुरान नियममा जब धर्मीजन धार्मिकता यस्तो शब्दहरू पाउनुहुन्छ, यो ओहदाको कुरा होइन रोमीको जस्तो, तर यो चाहिँ ठिक जीवन जिउने, ठिक निर्णय गर्ने, ठिक बोली, ठिक व्यवहार। त्यसैले जो चाहिँ त्यो गर्छन् उनीहरू चाहिँ फस्टाउनेछन्, तर परम के अरे धन सम्बन्धीमाथि भरोसा गर्ने चाहिँ लुट्नेछ भन्दैछ। किन किनभने धोका दिने चिजमा भनेको मतलब भर पर्दो चिज होइन धन सम्बन्धी, त्यही अध्यायमा लेखिएको छ, भर पर्ने कुरा होइन धन सम्बन्धी, प्रयोग गरिने कुरा हो, कमाइने कुरा हो, प्रयोग इत्यादि होइन, सदुपयोग गरिन इत्यादि सब त्यो काम लाग्दो चिज हो, तर आफ्नो आशा भरोसा त्यसैमा राख्नु चाहिँ मूर्खता। किन त्यही अध्यायको पाँच पदमा पढ्छौ, के तिमी आफ्ना आँखा त्यसमाथि लगाउँछौ, धनको कुरा गर्दैछ, जो केही पनि होइन, परमेश्वरको बुद्धिले त्यही भन्दछ केही पनि होइन, किनभने निश्चय धनले आफ्नो लागि पखेटाहरू बनाउँछ, त्यो चिल चाहिँ आकाशतिर उडेर जान्छ, धन छ भोलि छैन, सकियो केही न केही भयो, हामीले सोध्नु नसोचेको घटना घट्यो, अप्रत्याशित नोक्सानी भयो, अनि एउटा धनी मानिस पनि उटाट पल्टिन सक्छ। मेरो एकजना धनी आफन्तले मलाई बताउँदै हुनुहुन्थ्यो, ऊ फलानाले चाहिँ ठुलो योजना बनाएको थियो, एकदम धनी मान्छे थियो मान्छे, अनि उसले चाहिँ देख्यो कि यसमा लगानी गर्दाखेरि चाहिँ धेरै आमदानी हुन्छ, झन् मेरो चाहिँ धन बढ्छ, उसले ठुलो लगानी गरे, माओवादी समस्या आयो, उसले चाहिँ लगानी चाहिँ रिजोर्ट होटेल अनि विभिन्न विशेष खालको एकदमै धेरै पैसा खर्च गरेर होटेलको लागि चाहिँ बिल्डिङ पनि ठडाइसकेको थियो, तर माओवादी समस्या आयो, घाँस उडिरहेको फोटो थियो, यस्तो भयो, भरोसा गर्ने कुरो है, अनि ऊ चाहिँ ठाक पल्ट्यो, ऋणमा डुब्यो। अनि सत्ताइस अध्याय अर्को कुरो के छ भने यो सधैँ गर्ने कुरो पनि होइन, फेरि सधैँ भइरहन्छ जस्तो हामीले सोच्नु हुँदैन, हामीसँग अहिले खानलाई छ, हामीलाई अझ एक्स्ट्रा छ, अझ हामीसँग थप आमदानी भएको छ, हाम्रो जग्गाको भाव बढ्दैछ इत्यादि, हामी त्यसमा भर पर्नु हुँदैन, त्यो सधैँ रहिरहने कुरा होइन। सत्ताइस अध्यायको चौबिस पद, किनकि धन सम्पत्ति सधैँभरि रहँदैन, फेरि अचुक तरिकाले बोल्दै हुनुहुन्छ परमेश्वरले, अनि के मुकुट पुस्ता पुस्तासम्म रहन्छ र हाम्रै देश केही राजा पुस्ता पुस्तासम्म रह्यो त, पहिलो तिमीथि छ अध्यायमा जाउँ त, पहिलो तिमीथि छ अध्याय, यहाँ एउटा महत्त्वपूर्ण खण्ड छ धन सम्पत्ति, अहिले एकछिन देशबाट अन्य ठाउँमा जाँदैछ, अनि पहिलो तिमीथि छ अध्यायको सत्र पद, विश्वासीहरूमध्ये कोही धनी हुन सक्छन्, कोही गरिब हुन्छ, धनवान धेरै हुँदैनन् भनेको छ, धन्य मान्छेलाई घमण्डी बनाउँछ, अनि उनीहरू नम्र भएर त्यो सुसमाचारको त्यो साँगुरो ढोकाभित्र छिर्न सक्दैनन् उनीहरू, बढी होचो भयो उनीहरूलाई, तर हुन्छन् पनि, अनि यहाँ चाहिँ चेतावनी देऊ भनेछ उनीहरूलाई, सत्रपद जो यस संसारमा धनवान छन् विश्वासीहरूलाई भन्नेछ, तिनीहरूलाई कडा आज्ञा देऊ, तिनीहरू अभिमानी नहुन् नम्बर एक, घमण्डी नहुन्, नम्बर दुई न त चञ्चले धनमाथि भरोसा राखुन्, अनि यो शब्द चञ्चले भन्ने शब्द चाहिँ के को उल्टो हो भने ठ्याक्कै एउटा शब्दको उल्टो हो, निश्चितको ठिक उल्टो हो, एकदम छलङ्ग प्रकट, यो जुन चाहिँ एकदम भन्छ नि हामीले यो चाहिँ स्वयं सिद्ध भन्ने एउटा शब्द छ नेपालीमा, कुनै चिज चाहिँ स्वयं सिद्ध भनेपछि यो एकदम छलङ्ग, यो एकदम ठिक कुरा हो, तर धन चाहिँ त्यस्तो होइन, यो चाहिँ चञ्चले एकदम अनिश्चित कुरा हो, न त चञ्चले धनमाथि भरोसा राख्नु, यो भरोसाको कुरा, धन नै नराम्रो भने होइन, तर धनलाई ईश्वर नबनाऊ, त्यसमाथि आफ्नो आशा भविष्य सब ढुक्क त्यसमा नहोऊ भन्दैछ। तर कसमाथि भरोसा राखौँ? जिउँदो परमेश्वरमाथि राखौँ। अब उहाँ चाहिँ एकदम स्वयं सिद्ध हुनुहुन्छ, उहाँ एकदम निश्चित हुनुहुन्छ, नहल्लिने पहरा, सनातनको पहरा उहाँ हुनुहुन्छ। अनि त्यो प्रकट छ एकदमै, उहाँ यत्रो सृष्टि गर्नुभयो, यत्रो उद्धार गर्न आउनुभयो, यस्तो प्रेमिलो विश्वासयोग्य हुनुहुन्छ। अब उहाँको यो वचन भरोसा नगर्ने, उहाँमाथि भरोसा राख्नु। जसले परमेश्वर कस्तो हुन्छ, उहाँले हाम्रा आनन्दका निम्ति हामीलाई सब थोक प्रशस्त गरिदिनुहुन्छ। अनि यो कुरा पछि पनि हामी हेर्नेछौँ, परमेश्वर हामी आनन्दित नहोस् भन्ने खालको त्यस्तो कदापि हुनुहुन्न। अनि अर्को एउटा कुरा, धनी गरिब हितोपदेशमा के पाउँछ भने एउटै हो, परमेश्वरको दृष्टिकोणमा है धेरै हिसाबले एउटै हो। जन्ममा एउटै हेर्न नजिकै समय, पहिलो तिमोथी 6:7, जन्ममा एउटै मृत्युमा एउटै, 6:7, किनकि हामीले यस संसारमा केही पनि ल्याएनौ। कि कोही हुनुहुन्थ्यो होला तपाईँ जन्मिँदाखेरि एकदमै सुट बुट लाएर आउनुभएको कोही थियो? किनकि हामीले यस संसारमा केही ल्याएनौ। अनि यो निश्चित छ, फेरि यहाँ निश्चित उता छ, निश्चित हामी केही लैजान सक्दैनौँ। ती महत्वपूर्ण चाहिँ भित्र छिर्नुपर्छ यो कुरा। अनि दुईजनालाई एउटै कुरा खाँचो छ, के खाँचो छ? दुईजनालाई मुक्तिको खाँचो छ, उत्तिकै खाँचो छ। राजालाई मुक्ति चाहिएको छ, प्रधानमन्त्रीलाई मुक्ति चाहिएको छ, एउटा गरिब मान्नेलाई मुक्ति चाहिएको छ, उत्तिकै चाहेको छ। उत्तिकै ख्रिस्टले प्रेम गर्नुभयो, उत्तिकै उसको लागि तिर्दिनु भयो, सबै प्राणीलाई सुनाऊ, त्यही हामीलाई आज्ञा दिनु दिनु पनि भयो। अब हामी के अध्ययन गर्न चाहन्छौँ अलिकति? धनी हुन खोजौँ कि नखोजौँ, यो प्रश्न 23 अध्यायमा जाउँ। 23 अध्याय, अध्यायको अब अघि 5 हेरेको, अब 4 र 5 दुईटै पढ। 23 अध्यायको उपदेश 4 र 5, यहाँ भनेको छ, धनी हुनु परिश्रम नगर अनि आफ्नै बुद्धि लगाउन छोड। के तिमी आफ्ना आँखा त्यसमाथि लगाउँछौ जो केही पनि होइन? किनभने निश्चय धनले आफ्नो लागि पखेटाहरू बनाउँछ, त्यो चिल चाहिँ आकाशतिर उडेर जान्छ। अब एउटा प्रश्न हुन्छ, धनी हुनु परिश्रम नगरेर, परिश्रम गर्नु त राम्रो हो नि, अलिकति ठाउँमा हामीले हिजो पनि हेऱ्यौँ, परिश्रमै हुनुपर्छ, अल्छे हुनु हुँदैन, परिश्रमको कुरा गरेको छ। तर यहाँ चाहिँ हाम्रो हेर्नुहोस्, परिश्रम नगर भनेको छैन यहाँ, तर यहाँ चाहिँ धनी हुन परिश्रम नगर भनेको छ। अनि यो शब्द चाहिँ एक ठाउँमा मात्र प्रयोग भएको छ हिन्दू देशमा, अरू ठाउँमा अरू शब्द प्रयोग भएको छ परिश्रमको लागि। यहाँ चाहिँ जुन शब्द प्रयोग भएको छ हिब्रूमा यो परिश्रम, यो शब्द चाहिँ कसरी प्रयोग गर्छ भने, जस्तो कि तपाईँ कहिले भएको छ तपाईँ के अरे कोही बेला हुन्छ त्यस्तो सुत्दाखेरि चाहिँ कसरी थुक चाहिँ कहाँ गएर चाहिँ सासै रोकेला छ भने क्या गरेर चाहिँ उठ्ने क्या, तपाईँलाई भएको छ भने तपाईँलाई थाहा छ त्यसो भनेको, त्यो सासको लागि चाहिँ यति अक्सिजन खोजिरहेको छ होइन, त्यो हावा चाहियो। अनि यो शब्द चाहिँ त्यस्तै हो, धनको लागि चाहिँ त्यस्तो नगर, जिउ ज्यादै त्यो भए जस्तो म मन लाग्यो धनमा भएर है, अर्थात् एकदमै यस्तो तरिकाले खट्नु कि है लगातार त्यो धनको लागि चाहिँ है यस्तो बेसरी परिश्रम, धन नभए म मर्छु भने जस्तो कि। तर त्यो भन्नु खोजेको यस्तो खालको प्राथमिकता, प्राथमिकता सही प्राथमिकता जुन चाहिँ एकचोटि लुका 12 हेरौँ, त्यो त पढ्नुपर्छ हामीले, प्रभु यीशुले दिनुभएको उहाँले देख्नुभएको सायद एउटा वास्तविक व्यक्ति नै हुनुपर्छ यहाँ, उहाँलाई बनावट कथा बनाउन आवश्यक छ नि। यहाँ लुका 12 अध्याय अनि यहाँ चाहिँ 13 पददेखि हामी पढ्छौँ। अनि भिडबाट एकजनाले उहाँलाई भन्यो, हे गुरुजी मेरा दाजुलाई भनिदिनुहोस् र उनले मसँग हकको सम्पत्ति बाँड्यो, अनि उहाँले त्यसलाई भन्नुभयो, मानिस कसले मलाई तिमीहरूमाथि न्यायकर्ता अथवा बाणी दिने ठहरायो? त्यही मौका दिएर चाहिँ सिकाउनुहुन्छ पन्ध्र पद, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, होसियार रह हेर है भन्दै हुन्छ, र आफूलाई लोभबाट जोगाइराख, किनकि मानिसको जिन्दगी चाहिँ त्यससँग भएको सम्पत्तिको भरपुरीमाथि आधारित छैन। अनि उहाँले तिनीहरूलाई यसो भन्दै एउटा दृष्टान्त बताउनु भयो, कुनै धनवान मानिसको जमिनले प्रशस्तै उब्जनी दियो, अनि त्यसले यसो भन्दै मनमनै विचार गर्यो, म के गरौँ किनकि मसँग मेरो अन्न राख्ने ठाउँ नै छैन। अनि त्यसले भन्यो, म यसो गर्नेछु, म मेरा ढुकुटीहरू भत्काउनेछु र झन् ठुला ठुला बनाउनेछु, त्यहाँ म मेरा सबै अन्न र मेरा मालहरू राख्नेछु, मेरा छ है यहाँ चाहिँ 19 पद, अनि म मेरो प्राणलाई भन्नेछु, हे प्राण, तसँग धेरै वर्षको लागि राखिएका थुप्रै सम्पत्ति छन्, आराम गर, खा र पी, आनन्द गर र आनन्द गर। तर परमेश्वरले त्यसलाई भन्नुभयो, हे मूर्ख, आज रात नै तेरो प्राण तँबाट फिर्ता लिइनेछ, तब ती थोकहरू जो तैँले जो गरेको छस् कसका हुनेछन्? जसले आफ्नो निम्ति धन थुपार्छ तर परमेश्वरप्रति धनी छैन त्यो यस्तै हुनेछ, उहाँको चेतावनी यस्तो छ। मत्ती 16 पनि एकचोटि छ, प्रभु येशूले धनको सम्बन्धी धेरै कुरा सिकाउनु भयो, अनि यहाँ मत्ती 6 अध्याय 19-20 मत्ती 6 19-20 सम्पत्ति, धनी त धनी हुनु राम्रो हो तर कस्तो खालको धनी हुने हो? 19 पद, आफ्ना निम्ति पृथ्वीमा सम्पत्ति नथुपाएर जहाँ किरा र खियाले नष्ट पार्दछन्, जहाँ चोरहरूले फोड्दछन् र चोर्दछन्, तर आफ्नो निम्ति सम्पत्ति स्वर्गमा थुपाएर जहाँ न किराले नष्ट पार्दछ न खियाले, जहाँ चोरहरूले न फोड्दछन् न चोर्दछन्। त्यसैले सही प्राथमिकता हुनको लागि चाहिँ उहाँले अब सिकाउनुहुन्छ यही सन्दर्भमा। यहाँ पढ्दै जाँदाखेरि जुन 25 पददेखि 34 पदसम्म के खाउँला के पिउँला के लाउँला यसको फिक्री गर्छ तिमी, अन्य जातिहरू मलाई नचिन्नेहरूले त्यो खोज गर्छन्, 32 पद, किनकि अन्य जातिहरू यी सबै थोकहरू खोज गर्छन्, किनकि तिमीहरूलाई यी सबै थोकहरूको खाँचो छ भने तिमीहरूका स्वर्गीय पिताले जान्नुहुन्छ। तर पहिले प्राथमिकता हेर्नुहोस् त, पहिले नम्बर 1 परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोकहरू तिमीहरूलाई थपिनेछन्। अचुक बोली प्रभुको, प्रमाणित गर्नुहोस् न तपाईँको जीवनमा। तपाईँले भन्नुहोस् न, एक दिन मैले यो गरेर हेरेँ, साँचो त्यस्तो गवाई दिन सकौँ हामी एक एकले। उहाँले चाहिँ उहाँलाई पहिलो स्थान दिएर म गरिब भइनँ, त्यसैले उहाँले चाहिँ यो चेतावनीहरू दिनुभयो, होसियार अघि हामीले पढ्यौँ, अनि पावलले पनि तिमोथीलाई चाहिँ भन्यो, विश्वासीहरूलाई मध्ये धनीहरूलाई चाहिँ चेतावनी दिनु, कडा चेतावनी दिनु, पहिलो तिमोथी 6। अब दोस्रो कोरिन्थीमा एउटा कुरा हेरौँ त, यस सन्दर्भमा गरिब व्यक्ति वास्तवमा धनी हुन सक्छ, दोस्रो कोरिन्थी 6:10, ऊ गरिब भएर पनि धनी हुन सक्छ। दोस्रो कोरिन्थी 6:10 पावलले यहाँ यसरी भन्छन्, हामी कस्ता छौँ, उसले कोरिन्थ विश्वासीले लेख्दछन् आफ्नो सेवकाईको बारेमा, 10 पद, हामी शोकित जस्ता छौँ तर सधैँ आनन्द मनाउँछौँ, गरिब जस्ता तर धेरैलाई धनी बनाउँछौँ, केही नहुने जस्ता तरै पनि हामीसँग सब थोक छन्। त्यसैले परमेश्वरको दृष्टिकोणमा एउटा गरिब ऊ धनी छ यदि उसँग परमेश्वर छ भने, एउटा धनवान मानिसले चाहिँ आफ्नो पाहुनालाई चाहिँ देखाइरहेको थियो, देख्नुभयो ऊ कौशीमाथि लगाएर पर देख्नु त्यो सबै मेरो यहाँसम्म सबै उसले चाहिँ आफ्नो देखाइरहेको थियो इलाका ऊ त्यो जङ्गल पारि समय हो खोलासम्म पनि हो उसले चाहिँ पुरा देखाइरहेको थियो। अनि त्यो पाहुनाले भनेछ तर योभन्दा धनी मान्छे धनी व्यक्तिबाट देखाइदिन्छ भनेछ। अनि एउटा झुकुटी रहेछ है, झुकुटीमा चाहिँ यसो दुवा गरेर ऊ त्यहाँ एउटा आइमाई बस्छ विधवा हो तपाईँभन्दा धनी छ उसलाई बताएछ कसरी हो। ऊ एउटा विश्वासी परमेश्वरलाई चिन्ने परमेश्वरमा भरोसा गर्ने अनि परमेश्वरले उसलाई आनन्द दिइरहनु भएको थियो उसको जीवनमा अनि उसँग केही नभए पनि सबै थोक थियो उसँग। हितोपदेश एघारमा हितोपदेश एघार अध्याय एघारको चौबिस पदमा यस्तो लेखेछ कसै कसैले चारैतिर छर्छ तर पनि उसको बढ्दी नै हुन्छ अनि कसै कसैले हकभन्दा बढ्दा राख्छ तर पनि त्यो गरिबीमै पुग्छ। एकजना एफ बी मायर भन्ने विश्वासीले भनेको कुरा चाहिँ मैले यसरी अनुवाद गरेको छु। उसले भन्छ जसले सबभन्दा धेरै प्राप्त गरेको छ संसारको दृष्टिमा उही सबभन्दा धनी हो, जसले सबभन्दा दिएको छ स्वर्गको दृष्टिमा उही सबभन्दा धनी हो। यो पदले यही भनिरहेको देखिन्छ अनि प्रभुले पनि त्यो विधवाको भेटीको सम्बन्धमा भन्नुभएको कुराबाट चाहिँ परमेश्वरको दृष्टिकोणबाट हामीले चाहिँ हेर्न आफूलाई तालिम दिनु परेको छ यो धन सम्बन्धीको सम्बन्धमा। अब कुन चाहिँ रोजले म उन्नाइस अध्यायमा जाउँ, हितको उपदेश उन्नाइस उन्नाइस अध्यायको बाइस पद म के रोज हुँ उन्नाइसको बाइसमा हामी पढ्छौँ मानिसको दया नै उसको चाहना हो अनि झुठ बोल्ने मान्छे भन्दा गरिब नै उत्तम हो। तपाईँ असल चरित्र रोज्नुहुन्छ कि पैसा रोज्नुहुन्छ? तपाईँ जवानहरू हुनुहुन्छ, जीवन तपाईँको अगाडि एकदम छ होइन, भर्खर उमेर बल सुन्दरता ज्ञान सिप तपाईँको होइन, अब के रोज्ने तपाईँ? तपाईँ अगाडि दुइटै बाटो छ, असल चरित्र रोज्ने कि पैसा रोज्ने। अब यसरी सोच्नुहोस् कुन चाहिँको मूल्य ठुलो छ, त्यताबाट जाउँ न त अब यसको जवाफ लिन, कुन चाहिँको मूल्य ठुलो छ। अठाइस अध्यायमा जाउँ त एकचोटि, एक उपदेश अठाइस अठाइस अध्यायको छ पदमा यहाँ लेखेछ टेढा चाल चल्ने धनवान मानिसभन्दा आफ्नो इमान्दारीपनामा हिँड्ने गरिब मानिस उत्तम हो। कुन चाहिँ रोज्ने, अब किन रोज्ने? त्यो ठिक जीवन जिउँदा परमेश्वरको आशिष चाहिँ हुन्छ जुन पैसाले किन्न सकिँदैन। धर्मी जनहरू पालुवा चाहिँ मल लाग्नेछ, जसले धन सम्बन्धीमा भरोसा गर्छ ऊ लोट्नेछ। ठिक जीवन जिउँदा धार्मिकताको मार्गमा बुद्धिको मार्गमा चाहिँ परमेश्वर स्वयं परमेश्वरकै आशिष छ। कुन रोज्नुहुन्छ? बाइसको एक, बाइसको एक धेरै धन सम्पत्ति भन्दा बरु असल नाम चुन्नु उत्तम हो, चाँदी र सुन भन्दा बरु अनुग्रह पाउनु उत्तम हो, नचुक्ने बोलीहरू परमेश्वरले दिइरहनु भएको छ। पन्ध्रको सोह्र, पन्ध्रको सोह्र बेचैनीको साथमा थुप्रै सम्पत्ति भन्दा परमप्रभुको भएको साथमा थोरै सम्पत्ति उत्तम हो। अब यो धेरैचोटि भनिरहेको पो पाइन थाल्यो त यहाँ है, भनेपछि परमेश्वरले हामीलाई चाहिँ बुद्धि सिकाउन खोजिरहनु भएको छ। यो सजिलै नछिर्न सक्छ, त्यसैले उहाँले चाहिँ भन्दै हुन्छ कुन चाहिँ रोजा 16 अध्यायको 8 पद 16 8 धार्मिकताको साथमा थोरै चाहिँ अन्यको ठुलो कमाई भन्दा उत्तम हो. धेरै वर्ष अगाडि म चाहिँ दुईजना श्रीमान श्रीमती अलिक उमेर बढेको भएको त्यहाँ गएको थिएँ चर्च आउने, अनि उहाँको बसाइ अनि म रात नै सुतेको थिएँ, मेरो यो बिहा हुनुभन्दा अगाडि कुरा. अनि उहाँहरूलाई चाहिँ केही सान्त्वना होला कि उहाँको अवस्था देखेर, उहाँहरूको गरिबी खाना थियो बस्न थियो होइन भाडामा बस्दै हुन्थ्यो, तर अनि यस्तै पदहरू मैले पढ्न खोजेका थिएँ. तर मलाई त चकित पार्नुभयो त्यो मैले चाहिँ यस्तो पदहरू पढेको जुन चाहिँ जस्तो कि अघि पढ्यौँ नि हामीले बेचैनीको साथमा थुप्रै सम्पत्ति हुनुभन्दा, अनि अनि एक ठाउँमा चाहिँ पढ्दै थिएँ होइन मोटा मोटा एकदम गोरुहरू एकदम ठुलो भोज हुनुभन्दा त बरु सागपात नै ठिक छ भन्दाखेरि चाहिँ होइन, तर त्यो भोज पनि राम्रो हुन्छ. उहाँले बुझ्नु भएन, पछि मैले बुझ्दैन खास उहाँले प्रभुलाई चिन्नु भएको रहेनछ. धेरै वर्ष चर्चाहरू पनि बक्तिसमा लिएर पनि झुटो शिक्षातिर जानुभयो. त्यसैले हृदयको मामला, हृदयको मामला, अनि वास्तवमा त्यो व्यक्तिको छ नि अहिले घर छ, त्यो झुटो शिक्षामा गए अनि अनि जग्गा चाहिँ एकदम बिल्डिङ छ, तर म भन्छु गरिब नै छ, कहिले प्रभुलाई पाएन, झन् उल्टो झुटो शिक्षा त अँगाल्यो त्रो सुषमा सुनेर पनि. त्यसैले त्यो भयो. अब चाहिँ हामी केही अझ व्यावहारिक बुद्धि यो धन सम्बन्धी कुरा, अब भौतिक धनकै पनि कुरा गरौँ. गरिबीको कारण चाहिँ तिनवटा हामी हेर्न लागेछौँ, तिनवटा हितोपदेश 10 को चार्यो भौतिक गरिबीको कारणहरू पनि हामीलाई परमेश्वरले बताउनु भएको छ. दसको चार पदमा यसरी लेखिएको छ, लोसे हातले काम गर्ने मान्छे गरिब हुन्छ. अब यो गरिबी त राम्रो होइन, उसले नै निम्त्याएको गरिब हो यो त, तर परिश्रम गर्नेहरूको हातले धनी बनाउँछ. आत्मिक रूपमा एकदम साँचो हो, अनि साथै संसारमा पनि. यसको मतलब ऊ चाहिँ करोडपति नै बन्छ भनेको होइन परिश्रम गर्ने बित्तिकै, तर ऊ चाहिँ गरिब भएर बस्नु चाहिँ पर्दैन जब परिश्रम रहेछ. यो पटक पटक लेखेको छ, 6:11 जाउँ, 6:11 जहाँ चाहिँ कमिलाको हिजो चर्चा गऱ्यौँ परिश्रमी. अब यहाँ अल्छेको कुरा 10 पनि, अलिकति निन्द्रा एकछिनको झत्की निदानोलाई अलिकति हात बना. यो अल्छीले चाहिँ अल्छेले यसो गर्दैछ काम गर्ने बेलामा सुत्दैछ. 11 तब तिम्रो गरिबी बाटोको लुटेर झैँ र तिम्रो घटी कमी हात हतियार भिरेको मान्छे झैँ आइलाग्नेछन्. 20:13 पनि धेरै पटक दोहोऱ्याएको छ, गरिबीको पहिलो कारण चाहिँ अल्छेपना हो. मेरो एकजना नातिदार चाहिँ लाइबेरिया भन्ने देशमा एक दुई वर्ष बिताउनु भयो उहाँ कामको सिलसिलामा, अनि उहाँले देख्नुभयो त्यो देश छक्क पर्नुभयो अनि मलाई बयान गर्दाखेरि मलाई पनि एकदमै त्यो रोचक लाग्यो. उहाँले भन्नुभयो लाइबेरिया चाहिँ नेपाल 40-50 वर्ष अगाडि जस्तो थियो त्यस्तै छ. नेपाल त सबभन्दा गरिब देशहरूमध्येमा, अब नेपाल अझ 40-50 वर्ष अगाडि जस्तो थियो लाइबेरिया त्यस, अनि कस्तो छ त्यो एकदम प्रशस्त खनिज पदार्थहरू, प्रशस्त प्राकृतिक सम्पत्तिहरू, यति धन खास धनी हुन देश हो त्यो भन्छ. अनि सबै विदेश को लगानी कर्ताहरू आउँछन् अरे त्यहाँ ठुलो एरिया लिन्छन् पुरा घेर्छन् उनीहरूले अनि त्यहाँबाट के उत्पादन गर्छन् ट्रकमा लान्छन् प्लेनबाट आउँछन् है त्यही जमिनबाट त्यही ठाउँबाट जब कि वरिपरि हेऱ्यो भने हामी लोड सेडिङको हामी यहाँ होइन लोड सेडिङ भयो भने भन्छ नि त्यो देशमा त सबभन्दा राम्रो होटेलमा जानुभयो अरे मनरोलियामा होइन सबभन्दा राम्रो होटेल कुन छ है किनभने उहाँको अफिसले त सबै तिर्ने भएन अनि सबभन्दा राम्रो होटेलमा चाहिँ नाम लेखाउन जाँदाखेरि यो भनौँ न पाँच तारे होटेल होला अब के होटेल होला यो थाहा छैन होइन होइन होला तर सबभन्दा राम्रो होटेल थियो होइन त्यहाँ नाम लेखाउन जाँदाखेरि त्यो नाम लेखाउने मान्छेले चाहिँ मुखमा मोबाइल राखेर तपाईँको नाम के हो बत्ती छैन जेनेरेटर छैन इन्भर्टर छैन अब यो देश त्यस्तो रहेछ अनि उहाँले चाहिँ त्यहाँको मान्छेहरूसँग कुरा गर्नुभएछ है कुरा गर्दाखेरि उनीहरू आफै भन्छन् हामी अल्छि छौँ भनेर आउँदैन बत्ती नाम देख्नुहुँदैछ के खान्छन् त मैले सोध्छु ए त्यहाँ त यस्तो छ यस्तो जङ्गलतिर गयो अनि एउटा कोसा कासा भयो के भनेको एउटा त्यो चिज फल्छ अरे क्राक र त्यो होइन उ गरे यत्रो हुन्छ अरे अनि त्यो खाँदै हिँड्यो अरे है एकदम त्यसमा कार्बोहाइड्रेट प्रोटिन अनेक हुँदो रहेछ अब सबै प्रशस्त छ अनि उनीहरू चाहिँ खान पाल्छ क्या खिचायो कुखुरा पाल्यो बाख्रा पाल्यो देखेन अरे खाने त्यसैले अल्छेपना चाहिँ मान्छेको पापी स्वभाव हो अनि त्यसैले गर्दाखेरि मान्छे गरिब हुन्छ हाम्रो देश चाहिँ अल्छेपनाले गरिब भएको भनेर मैले त्यो हिजो बताएको थिएँ एकजना विश्वविद्यालयको एकजना प्रोफेसर हो के उसले चाहिँ अध्ययन गर्दाखेरि उसको बुँदा त्यही थियो होला अनि अरू सबैले सही थाप्दै थियो हो भन्दै थियो नेपालीहरूले नै अल्छेले चाहिँ सकेसम्म काम नगर्ने टाइम पास गरी बस्ने अनि काम गर्नै पर्यो भने पनि भर पर्दो नहुने नखट्ने मालिकको टाउको दुखाउने एकजना विश्वासी भन्ने कि विश्वासी बनाउँदा भन्ने उसको पेसा त्यस्तै अलिक भएकोले चाहिँ एउटा अर्को विश्वासीलाई दया लागेर चाहिँ आफ्नो अफिसमा चाहिँ उसलाई काम दिएछ साधारण काम थियो एउटा गेटपाले काम तर अनि राम्रो थियो उसको गरिरहेको कामभन्दा त त्यहाँ उसलाई सजिलो पनि थियो आमदानी पनि ठिक थियो उसको परिवार पाल्न सक्थ्यो तर ऊ त भर पर्दो भएन कहाँ त्यहाँ आएको एउटा मोटरसाइकल हुनु स्कुटर चाहिँ सोध्दै नसोधिकन उसले त चलाउन थालेछ कहाँ ठोकाइदिएछ फेरि अब अनि उसले तुरन्तै उसले जागिर पनि घुमायो फेरि जहाँको त्यहीँ है यो अल्छीको चरित्र मालिकको पनि डाउको दुखाउने नखट्ने इत्यादि पहिलो चाहिँ अल्छी हो दोस्रो चाहिँ गरिबीको कारण चाहिँ मोज मज्जाको प्रेमले पनि गरिबी आउँछ एक्काइस अध्यायको सत्र पदमा हेर एक्काइसको सत्र पदमा लेखेको छ जसले मोज मज्जालाई प्रेम गर्छ त्यो गरिब हुनेछ स्वर्गदेव परमेश्वरले ठ्याक 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 भनिरहनु भएको छ यहाँ कुनै पिएचडी डक्टर एकदम अध्ययन गरेर चाहिँ यो पत्ता लगाउन उनीहरूले हामीलाई यहाँ सरल रूपमा दिएछ हामीले यहाँ एकदम गहिरो शिक्षा नचुक्ने सिद्धान्तहरू बताइरहनु भएको छ जसले दाखमध्य र तेललाई प्रेम गर्छ यो खर्चिलो चिजहरू क्या खजुल खर्च क्या त्यो धनी हुने छैन तेइस अध्याय पनि तेइस अध्यायको बिस र एक्काइस फेरि दोहोऱ्याइन्छ यहाँ पियकडहरूको बिचमा र मासु घिचुवाहरूको बिचमा नहो किनकि पियकड र घिचुवा कङ्गाल हुनेछ अनि सुदुवापनले मान्छेलाई थाङ्ना उडाउनेछ त्यसैले यो रक्सी जुवा तास आदिमा चाहिँ पैसा फालेर गरिब भएका छन् राम्रै कमाउने मान्छेहरू पनि उनीहरूले आफ्नो परिवारलाई चाहिँ पाल्न पनि नसक्ने हुन्छन् तपाईँलाई थाहा छ त्यस्तो व्यक्तिहरू अनि काठमाडौँमा ठाउँ ठाउँमा सहरहरूमा माग्ने मान्छेहरू हुन्छन् अनि उसले दिनभरि माग्दा माग्दा होइन अनि उनीहरूले जाने पनि हुन्छन् कसरी उनीहरू चाहिँ उनीहरू पेसागत नै माग्ने हो कि उनीहरू राम्ररी जाने हुन्छ कसरी चाहिँ खल्तीबाट चाहिँ पैसा निकाल्न सकिन्छ अनि कस कहाँ जाने अनि उनीहरू माग्नलाई चाहिँ अनि तर उनीहरूले कमाएको पैसा के गर्छ यसले सोध्नु भएको छ. अनि एकजना व्यक्ति अहिले छैन, सुषमाचार्यले चिनेको हो है, त्यस्तोहरूले चिन्नुहुन्छ. त्यो व्यक्ति जो आए पनि मान्ने है, जो आए पनि मान्ने, तर के गर्ने अनि रक्सी खाने. अनि यसरी चाहिँ उनीहरूको रोग बिमारको समस्या पैसा नभएर होइन, तर नराम्रो जीवनशैली हो उनीहरूको पतनको समस्या चाहिँ. त्यसैले यो मजमजाको प्रेम पनि अर्को कारण. तेस्रो कारण चाहिँ गरिबीको कारण चाहिँ निकम्माको सङ्गत भने चाहिँ तपाईँको सुयो निकम्माको सङ्गत. बाह्र अध्यायमा जाँदा बाह्र अध्यायको एघार पद जसले आफ्नो जमिन खमजोत गर्छ ऊ भोजनले तृप्त हुनेछ, तर जो निकम्म मानिसहरूको पछि लाग्छ त्यो बुद्धिहीन मानिस हो. पहिलो भागलाई पनि एकचोटि हेरौँ त. यो परिश्रमी मानिस जसले आफ्नो जमिन खमजोत गरे ऊ चाहिँ भोजनले तृप्त हुनेछ. त्यसैले यहाँ चाहिँ बाइबलले चाहिँ परिश्रम गरेर एकदम तिमी होइन लखपति करोडपति नै हुनेछ त्यसरी प्रतिज्ञा गरेको छैन. खालि हामीलाई चाहिँ चाहिने कुराहरू हामीसँग हुनेछ भन्दैछ. भोजन हामी सन्तुष्ट हुनेछ, तृप्त हुनेछ. मत्ती 6:33 त्यही भनेको, पहिले परमेश्वरको राज्यको खोजी गर सबै तिमीलाई थपिनेछ. तर अब यहाँ दोस्रो भागमा जाउँ, जो निकम्मा. यो निकम्मा भनेको के हो? यिनीहरू चाहिँ जो चाहिँ धन कमाउनलाई कुनै अरू उपाय खोज्दैछन्, परिश्रम गर्नु सट्टामा आफ्नो खेतबारी चाहिँ छोडेर हिँड्छ होइन. तर अब सजिलो छिटो म कसरी हुन सक्छु, आफ्नो भएकोलाई म परिश्रम गर्नु छैन, तर अब अरू उपाय कसरी ऊ धनी भयो कसरी होइन. उसले चाहिँ यसरी तुलना गर्दै चाहिँ सायद विदेश गएर हुन्छ कि होइन, यसरी त ढिलो भयो होइन. ओ उसले घर बनाइसके अनि मैले त के गर्छु. अब यस्तो प्रकारले चाहिँ अब उसले सपना देख्न थाल्छ, कोही चाहिँ जुवा तासतिर लाग्छ. एकजना थियो मैले भेटेको, गाडी बनाउने ठाउँमा गएको थिएँ. अनि ओहो खै मेरो मैले देखाउने गरेको मेकानिक त छैन होइन, तर यहाँ के भन्यो भने अहिले ऊ पनि एकदम राम्रो मेकानिक हो र मलाई शङ्का लागेको थियो होइन. ल भन्यो राम्रो मेकानिक हो भन्छ त्यहाँ पसलले, किनभने उसको आफ्नै मेकानिक पसल थियो अरे. अब मलाई प्रश्न उठ्न थाल्यो, आफ्नै मेकानिक पसल भएको मान्छे चाहिँ किन अर्काको मेकानिक पसलमा काम गर्न आइरहेछ मान्छे, सब जाने छ अरे, अनि के एमिस्ट्री भएर काम गरिरहेछ. मलाई प्रश्न उठ्न थाल्यो, उसँग कुरा गर्न मलाई. अनि मैले यसो कुरा गर्न थालेँ, त्यसपछि उसको कथा पनि निस्किहाल्यो है. उसले भन्यो मेरो यो मेकानिक पसलभन्दा पनि ठुलो थियो है, यतिजना मिस्त्रीहरू मसँग थियो. के भयो त भन्दाखेरि एकजना मान्छे म गएँ र मलाई चाहिँ यसो भन्यो मसँग आऊ है, जग्गाको व्यापार यति राम्रो फस्टाइरहेछ अहिले है, तिमी मसँग हिँड्यो भने चाहिँ चाँडै तिमी चाहिँ यो 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 छोडिदियो, यो गर्यो भन्दा तिमी कहाँ कहाँ पुग्नेछ है, मसँग आऊ. यो दलाली काम को सिकाउन लगाइरहेछ उसलाई क्या होइन, जग्गा चाहिँ इन्भेस्ट गर्ने छिटो धानी हुने. अनि उसलाई चाहिँ त्यो कुराले ऊ चाहिँ एउटा बोध रहेछ क्या. अनि त्यसैले त्यो कुरा ऊ भित्र छिर्यो, उसले आफ्नो त्यत्रो चाहिँ अब के गर्यो कहाँ छोडेर ऊ हिँड्यो अनि कति वर्ष बिताए. अनि त्यो मान्छे चाहिँ पियकट पनि रहेछ है, अनि सब उसले लगानी गर्ने होइन, ऊ चाहिँ दौड दौड उसले खुवाउनु पनि पर्ने, उसलाई पाल्नु पनि पर्ने है. अनि आखिरमा उसको आम्दानी पनि भएन, खत्तम भयो. अनि त्यो मान्छे आएर चाहिँ अब मिस्त्री गरेर काम गरिरहेछ. अनि त्यसैले यहाँ बुद्धिहीन भनेछ त्यस्तो मान्छे निकम्मा. यो छिट्टो धन कमाउने बाटो देखाइदिन्छु, चोरेर वा धुटेर वा जुवा खेलेर. जुवा खेल्नु जस्तै हो कति कुराहरू जुन चाहिँ मान्छेहरू गरिरहेको छन्, उनीहरू चाहिँ हुन्छ होला है, त्यो त जुवा जस्तै है. यो एउटा अनिश्चित कुरामा चाहिँ उनीहरू आफ्नो जोखिम उठाउँदैछ. त्यस्तोले चाहिँ दण्ड नपाई छोड्दैन, साह्रै गरिब हुन्छ भनेर चाहिँ भनेछ 28 अध्याय ठीक 28 अध्याय को 19 पदमा यहाँ लेखेछ, जसले आफ्नो जमिन खनजोत गर्छ उसँग प्रशस्त भोजन हुनेछ। फेरि दोहोऱ्याइ चाहिँ तर अलिकति यहाँ फरक तरिकाले ल्याएको छ। दोस्रो बात, तर जो निकम्मा मानिसहरूको पछि लाग्छ त्यो साह्रै गरिब हुनेछ। आफ्नोसँग भएकोमा सदुपयोग परिश्रम नगरिकन ऊ चाहिँ निकम्मा मानिसहरूको पछि लाग्यो, उसको गरिबीको कारण यो थियो। त्यसैले यो विदेशको सपना देखाउनेहरूदेखि पनि होसियार बस्नुहोस्। अनि विभिन्न खालको यो चाहिँ यो नेटवर्किङ आजकल त केही समय भयो मैले नसुनेको, तर यो आउँछ फेरि है, ग्यारेन्टी आउँछ त्यो, किनभने त्यस्तो मिल्ने मान्छेहरू पनि जहिले पनि हुन्छ। त्यसैले यो यो बेचेर त्यो बेचेर होइन नेटवर्किङ के भन्छ यसलाई मैले मल्टी लेभल मार्केटिङ यसको एकदमै के अरे एउटा नाम चाहिँ एकदम कस्तो कस्तो छ कि है, हात्तीको दुई खालको दाँत हुन्छ भने चाहिँ एउटा देखाउने दाँत हुन्छ अनि अर्को चाहिँ खाने दाँत हुन्छ। देखाउँदाखेरि चाहिँ एकदम के नै होला जस्तो गर्छ होइन, तर पछि चाहिँ गरिब। अर्को चाहिँ यो धेरैपटक कम्प्युटर इन्टरनेटहरूमा चाहिँ यसो गर अथवा यति पैसा पठाऊ, यसो थोरै पैसा जस्तो पठाऊ अनि तिमीलाई चाहिँ यस्तो हुनेछ, अथवा थोरै समय काम गरेर पनि घरमै बसेपछि तिमी चाहिँ एकदम यति पैसा कमाउन सक्नेछ। यो आइ नै रहेको हुन्छ क्या त्यो इमेलहरू है, नपठाउनुहोस् है, परिश्रम गरेर हुन्छ भनेर प्रभुले भनिसक्नु भएको छ। निकम्मा मान्छेहरू पछि लाग्ने चाहिँ धोका खान्छ। यो मोज मजाको अलिकति कुरा गऱ्यौँ, त्यसको बारेमा चाहिँ एकचोटि अलिकति विचार गरौँ। यहाँ 21 अध्यायमा जाउँ एकचोटि, यो शब्द 21:17 पदमा त्यसैले अघि चाहिँ हेऱ्यौँ होइन, गरिबीको तीन कारणहरू होइन। अब चाहिँ यो मोज मजाको विषयमा पनि विचार गर्नु। 17 पदमा, जसले मोज मजालाई प्रेम गर्छ त्यो गरिब हुनेछ, जसले दासमध्ये तेललाई प्रेम गर्छ त्यो धनी हुने छैन। प्रश्न है, नेपालीमा त अब मोज मजा भन्ने शब्द सुन्दाखेरि नै अब यो नकारात्मक छ होइन, ठिक हो, तर यो शब्द आफै चाहिँ हिब्रूमा चाहिँ आनन्द हर्ष होइन अनि भन्ने अर्थमा पनि छ। त्यसैले त्यहाँ ठिक खालको पनि हुन सक्छन्, त्यहाँ रमाइलो उल्लास हर्ष आनन्द त्यसरी पनि अनुवाद गर्न सकिन्छ यो शब्द। अनि के रमाइलो नै नहोस् भन्ने चाहनुहुन्छ क्या हाम्रो जीवनमा परमेश्वरले है, हो त त्यो होइन। एक्चुली दोस्रो तिमथीमा के अरे पहिलो तिमथी 6 जाउँ, त्यहाँ अघि हेरेको थियौँ फेरि परमेश्वरले हामीलाई न्यायोचित आनन्द भन्ने के हो सिकाउनुहुन्छ। पहिलो तिमथी 6:17 जो यस संसारमा धनवान छन् तिनीहरूलाई कडा आज्ञा दियो तिनीहरू अभिमानी नहुन् न त चञ्चले धनमाथि भरोसा राखुन् तर जिउँदो परमेश्वरमाथि राखुन् जसले हाम्रा शब्द के छ आनन्दका निम्ति परमेश्वर आनन्दको विरोधमा हुनुहुन्न न्यायोचित रमाइलोको विरोधमा पनि हुनुहुन्न। हिजो मैले सोधेँ त्यहाँ कस्तो भयो ख्याल एकदम रमाइलो भयो जस्तो होइन त अब न्यायोचित आनन्द को विरोधमा नै हुनुहुन्न उहाँ। हामीलाई सब थोक प्रशस्त गरिदिनुहुन्छ। समस्या के भने दोस्रो तिमीले तिनमा छ, समस्या चाहिँ यस्तो खालको हो, यस्तो खालको कुरा चाहिँ गरेको हो उहाँको उहाँ विरोधमा हुनुहुन्छ यस्तो। दोस्रो तिमीथी 3:7 लेखा छ, यो अन्तिम दिनहरूको समयमा चाहिँ विश्वासी हुँ भन्नेहरू पनि 4 विश्वासघाती हुन्छन्, जिद्दीवाल हुन्छन्, घमण्डले फुलिएका। दोस्रो तिमीथी 3:4 छु म, अनि यहाँ लेखेको छ परमेश्वरलाई भन्दा बरु मोज मजालाई प्रेम गर्ने। उनीहरूको ईश्वर नै मोज मजा, कुनै चिज गर्ने कि नगर्ने भन्ने कुरा उठ्दाखेरि चाहिँ त्यो रमाइलो हुन्छ कि हुँदैन, पहिलो प्रश्न नै त्यो के। अनि हाम्रो नानीहरूलाई पनि सिकाउनुपर्छ, हो स्वभावले रमाइलो मनपर्छ तर रमाइलो नहुनु पनि सक्छ कति कुराहरू अनुशासनको हामीले त्यो ठिक भएकोले गर्नुपर्छ रमाइलो नभए पनि रमाइलो होला पनि तर ठिक हो कि होइन त्यो भनेर हामीले तर यहाँ चाहिँ अब के मोज हुन्छ र त्यो गऱ्यो भने नगर्ने त्यो चाहिँ के हो परमेश्वरलाई भन्दा बरु मोज मजालाई प्रेम गर्ने रमाइलोको आनन्द लिने ठिक तरिका पनि छ है त्यो चाहिँ के हो रमाइलोलाई प्रेम नगर्नु जस्तो कि धन पनि त्यस्तै कुरा हो धनलाई प्रेम गर्नु चाहिँ गलत हो भनेको छ एकचोटि पैसाको कुरा पहिलो तिमोथीको छ अध्यायमै हो पहिलो तिमोथी छ अध्यायको त्यो खण्ड छदेखि दसमा हो तर हामी आठ पददेखि हेरौँ तर खानेकुरा र वस्त्र छन् भने त्यसैमा सन्तुष्ट रहो हो अँ तर नौ पद जो धनी हुन चाहन्छ उसको यो उद्देश्य नै यो बनाएको छ तिनीहरू परीक्षा र पासो अनि धेरै मूर्ख र हानिकारक अभिलाषहरूमा फस्छन् जसले मानिसहरूलाई बर्बादी र विनाशभित्र डुबाउँछन् किनकि दशपद रुपियाँ पैसाको प्रेम चाहिँ सबै खराबीको जरा हो जुन कुराको लोभ गर्दा बलियो लालसा गर्दा कतिजना विश्वासबाट भड्किएका छन् र आफैलाई अनेकौँ पीडाहरूले छेडै छेड पारेका छन् त्यसैले पैसा आफै नै खराबीको जरा हो भनेको छैन दस पदमा पैसा नै यदि खराबीको जरा भएको भए त सब पैसा त खाल्नु पर्यो हामीले यही नै रहेछ खराबीको जरा यो 1000 नोट बुझ्नुहुन्छ है तर त्यो भनेको छैन यहाँ त्यसको प्रेम गर्नु चाहिँ है ओहो त्यसको लागि चाहिँ जीव ज्यान दिन थाल्नु त्यसको लागि चाहिँ झुट पनि बोल्नु त्यसको लागि चाहिँ आफ्नो जिम्मेवार आफ्नो परिवार सब छोडेर हिँड्नु त्यो चाहिँ अब पाप हुन थाल्छ है रुपियाँ पैसाको प्रेम चाहिँ मैले सल्लाह दिँदै थिएँ एकजनालाई धेरै वर्ष अगाडि अनि विदेश जान लाग्नु भएको थियो है राम्रै थियो राम्रो सिप थियो श्रीमान श्रीमती दुइटैको एकदम परिश्रमी कति जानेको काम पनि है अनि उनीहरू दुईजना नानीहरू थिए हुर्काउँदै थिए अनि मैले भनौँ किन तपाईँ विदेश जाने प्रभुलाई चिनेको थिएन श्रीमानले अन्त तपाईँको श्रीमती छ छोराछोरी छ राम्रै गरिरहनु भएको छ तपाईँले होइन श्रीमती धरी पनि एकदम परिश्रमी ऊ पनि होइन उसले भन्ने जवाब चाहिँ यसरी दियो मेरो बालबच्चालाई पनि सोच्नु पर्यो नि यसरी नि जवाब दिएको ठ्याक्कै मलाई याद छ कहाँ उभिएर म कुरा गरिरहेको थिएँ उसँग अनि मैले चाहिँ उसलाई भने प्रयास गरेँ उसलाई सल्लाह दिनलाई तर ऊ विदेशकै छाडेर अनि अहिले के छ त त्यो अवस्था तपाईँ मलाई सोध्नुहुन्छ भने भत्ता भुङ्न छ यत्तिको होला भनेर त त्यो बेला पनि सोचेको थिएन यद्यपि मैले चेतावनी दिइरहेको थिएँ उसलाई छोरा छोरी भत्ताभुङ्न छन् है संसारमा छन् खराबमा छन् श्रीमतीको अवस्था ठिक छैन एकदम ठिक छैन मानसिक समस्या अनि श्रीमान प्रयास गरे गरे तर अब अर्कै श्रीमती गइसके कहाँसम्म थाहा छैन मलाई परमेश्वरले हामीलाई एकदम उहाँले त कस्तो भने भोलि देख्नुहुन्छ पछि उहाँले त पछिसम्म देख्नुहुन्छ है अनि उहाँले चाहिँ हामीलाई चाहिँ भन्दै हुनुहुन्छ अनि यो चाहिँ त भने हामीले एउटा युवा अवस्थामै सिकौँ किन तपाईँलाई पनि एक दिन चाहिँ परीक्षा हुन्छ ओहो भन्नुहुन्छ तपाईँले सबैजना है कहाँ कहाँ पुगिसके म मात्रै है धनी हुने के गरिब को चाहिँ हो धनी को चाहिँ गरिब है अनि परमेश्वरले चेतावनी पनि बाँकी राख्नु भएको छैन कडा कडा शब्दहरू छन् यो पहिलो तिमीहरू छ अध्याय हेर्नुहोस् त है पासो परीक्षा हानिकारक बर्बादी विनाश डुबाउँछन् फस्छन् ओहो यो शब्दमाथि शब्द थप्नु भएको छ उहाँले भड्किएका छन्, छेडै छेड परेका छन् पीडाहरू. अब हामीलाई यो आवश्यक परेकोले यो दिनमा चाहिँ यो राम्रोसँग सिरोस्. अनि पैसाको सवालमा चाहिँ एकदम इमान्दार हुन सिक्नुहोस् भाइ बहिनीहरू. यही बेलामा तपाईँसँग जे जति थोरै छ, तपाईँको थोरै कारोबार सापट इत्यादि, यसमा एकदम विश्वासयोग्य हुनुहोस् है. अनि तपाईँले चाहिँ सिक्नुहुन्छ तब, अनि तपाईँले चाहिँ परिश्रम गर्न अनि फजुल खर्च नगर्न, यस्तो कुराहरू चाहिँ अहिले हो सिक्ने. नत्र भने क्रोधको दिन आउँदैछ, सम्पत्ति तपाईँसँग टन्ने होला अरे, तपाईँ एकदम सफल हुनु होला अरे, तपाईँ एकदम काममा परिश्रममा अनि पैसामा पनि तपाईँ फलिफाप हुनु होला अरे, तर क्रोधको दिनमा चाहिँ त्यो सम्पत्तिले तपाईँले केही सहायता गर्ने छैन. हितोपदेश 11:4 चाहिँ यो लेखिएको छ. हितोपदेश 11:4 म नयाँ विश्वासी हुँदाले मलाई थाहा थिएन, म फर्केर हेर्दाखेरि मात्र म अहिले पछि बुझेँ कि परमेश्वरले चाहिँ मलाई यो पैसाको सम्बन्धमा चाहिँ म विश्वासमा आउने बित्तिकै उहाँले मलाई तालिम दिन थाल्नु भयो. है अहिले पनि बाँडिसकेको होला, त्यसैले म दोहोऱ्याउँदिन. है सानो सानो कुराहरू यसो सोद्धाखेरि तर एकदम ठुलो पाठहरू चाहिँ मलाई सिकाइरहनु भएको थियो इमान्दारीको बारेमा. अनि पैसाको लागि चाहिँ आफ्नो जीवनको लक्ष्य त्यसलाई नबनाउनेको बारेमा त्यो चाहिँ मलाई सिकाउनु भएको प्रभुले मलाई चाहिँ थाहा छ. त्यो किन मलाई याद छ कि म मेरो इन्जिनियरिङ पढाइ सकियो होइन, अनि मेरो हृदयमा चाहिँ नेपाल आउने एकदम चाहना थियो मैले प्रभुलाई चिनेदेखि. अनि खालि म प्रभुको अगुवाई खोज्दै थिएँ, अनि त्यसको चाहिँ घरबाट फोन आयो. फोन भनेको बिरलै हुन्थ्यो, एकदम महँगो हुन्थ्यो, बिरल अहिले जस्तो कहाँ होला त्यो होइन. अनि यो अन्त्य बेलामा चाहिँ अनि बुवाले चाहिँ अब छोरो धनी होस् भनेर अनि मेरो भलाइ सोचेर उहाँले चाहिँ एकदम योजना बनाउँदै हुनुहुन्थ्यो है. अब जहिले पनि गरिरहनुहुन्थ्यो उहाँ त त्यस्तो योजना त. अनि यो चाहिँ एउटा त्यसमध्ये एउटा थियो, किनभने अब छोरो नेपाल फर्कन लायो भनेपछि चाहिँ उहाँलाई चाहिँ के लाग्नु थालेछ, छोरोले केही कामै गरेको छैन, पैसै कमाएको छैन, अब यो त कहाँ उसको यो होइन किताब मात्रै लिएर आउँछ यो केटो त भनेर चाहिँ उहाँले चाहिँ पैसाको बिटा लिएर आओस् भनेर चाहिँ उहाँले चाहिँ योजना गर्न थाल्नुभएछ. अनि जापानमा उहाँको सम्पर्कहरू अन्तर्राष्ट्रिय कहाँ गरेर चाहिँ जापानमा चाहिँ मेरो लागि चाहिँ काम पनि ठिकठाक पार्नुभएछ है. म जापान जान सक्छु है, तर मलाई त के भएर चाहिँ कहाँ अब कसरी मेरो बुवालाई सम्झाएर चाहिँ म नेपाल फर्किने, त्यतातिर मैले ध्यान नथियो. अनि होस् म फर्केँ है, कहिले पस्ता छैन है. अनि त्यसैले यहाँ 11:4 यहाँ लेखेको छ, क्रोधको दिनमा धन सम्पत्तिले केही फाइदा दिँदैन तर धार्मिकताले मृत्युदेखि छुटाउँछ. अग्निकुण्डको बारेमा परमेश्वरले धेरै पटक चेतावनी दिनुभएको छ. अनि एक थोपा पनि पानी किन्न सकेन त्यो धनी मानिसले, जो लुका 16 चाहिँ बयान गर्नुभयो प्रभु यीशुले. अनि क्रोधको दिनमा शक्तिशाली र धनवान मानिसहरू पनि उनीहरू लुक्न जानेछन् गुफाहरूमा भनेर प्रकाशको पुस्तकले बताएको छ. त्यसैले त प्रश्न उठ्छ, अब धनी को हो, गरिब को हो? वास्तवमा मर्ने बित्तिकै थाहा हुन्छ, मर्ने बित्तिकै थाहा हुन्छ को चाहिँ धनी. उसले चाहिँ थाहा पाउँछ, उसले थाहा थिएन भने को हो धनी को हो गरिब. धनीले के गर्न सक्छ? अनि हामीले अलिक हिजो पनि हेरिसक्यौँ, धेरैजना साथी हुन आउँछ भने छ, स्वार्थी मित्रहरू छन् धनले ल्याउन सक्दो रहेछ. धनले के पनि गर्छ भने 17:5 ल्याएको छ, जसले गरिबलाई खिसी गर्छ त्यसले उसको सृष्टिकर्तालाई अपमान गर्छ. धनले चाहिँ घमण्डी बनाएर गरिबहरूलाई खिसी गर्ने प्रवृत्ति सजिलै हुन्छ. अनि 28 उसलाई चाहिँ एकदम आफ्नै दृष्टिमा बुद्धिमान पनि बनाउँछ. 28:11 धनवान मानिस आफ्नो दृष्टिमा बुद्धिमान हुन्छ, तर समझदार गरिबले त्यसलाई जाँचेर हेर्दछ. धनवान मानिस चाहिँ जानेछु मसँग सब थोक छ भन्छ, तर प्रभु येशूले भन्नुहुन्छ आत्मामा गरिब हुनेहरू धन्य हुन्। त्यसैले यो देश धनी कसरी हुने भनेर पनि सिकाएको छ। 22:4 नम्रता र परमप्रभुको भयको प्रतिफल चाहिँ धन सम्पत्ति सम्मान र जीवन हुन्। परमप्रभुको भय नम्रता कसरी धनी भन्छ, बुद्धिको खोजी गरेर। फेरि हेर हितोपदेश 3 बुद्धिको खोजी पछि लाग्नु धनी हुन्छ। हितोपदेश 3:13-15 धन्य हो त्यो मानिस जसले बुद्धि पाउँछ अनि त्यो मानिस पनि जसले समझ प्राप्त गर्छ, किन यसको प्राप्ति चाहिँ चाँदीको प्राप्तिभन्दा उत्तम हो, यसबाटको लाभ चाहिँ चोखो सुनभन्दा पनि उत्तम हो। बुद्धि लाल मणिहरूभन्दा पनि बहुमूल्य हुन्छ अनि तिमीले चाह गरेको जम्मै थोकहरू उसको तुलनामा आउन सक्दैन। कसरी धनी हुने, प्रभुको आशिषको खोजी गरेर। उत्तरप्रदेश 10:22 नयाँ विश्वास हुँदा यो पदहरू खुब मलाई मेरो हृदयमा बसेको थियो। 10:22 परमप्रभुको आशिष यसले धनी बनाउँछ अनि यसको साथमा उहाँले कुनै शोक थप्नुहुन्न। त्यसैले मूर्ख भनेको चाहिँ ऊ एकछिनको लागि धनी हुन्छ र सदाको लागि गरिब हुन्छ। के रोज्नुहुन्छ प्रिय भाइ भनेर तपाईँको हृदयमा यो वचन अठोट दिनुभएको छ, तपाईँ सहायता गर्नुहुन्छ।